बिल्कुल ऐसे जीरा डाल करके मिर्ची डाल के पूरी लगाई, बहुत तरह सब कुछ मतलब पूरी डाल के और उसको केलो गिनाते थे और तकरीबन एक हफ्ता तक दिखाने के बाद भी कबाब नहीं होता था, यानी कि निश्चित होती थी वो महसूस कर सकता। तो उसी जमाने में क्या हुआ कि ये किसने किया, हजरत रसूल ने आके बहुत सुख से बात उन्होंने मुबारजा की ऐसी, हजरत रसूल ने बहुत मुबारजा की थी बहुत ज्यादा, उन्होंने मतलब यानी गुफ्तगू की लोगों को जमा के वो एक ऐस नामे बुजुर्ग था, बुजुर्ग मतलब ये कि बहुत मतलब बुजुर्ग बवार ऐसा था, यानी कि हमारा सीधा था 70-80 मतलब एज का होगा, कोई 70-80 साल का कोई बूढ़ा था, तो वो हजरत रसूल की मुबारक से उसे बहुत असर पड़ गया, तो वो वहाँ पे ऐस नामी हुआ और उसे बहुत निजामत महसूस की और शर्मिंदगी से और अस्तगफार किया कि खुदा बंदा मुझे माफ कर दे और हजरत रसूल भी माजर के लिए दुआ के लिए मुझे मेरी कोशिश हो जाए। तो उसने किस्सा किया था कि मैं जब था मेरे यकीन के मेरे 12 हजरत रसूल को अपना किस्सा बताया कि 12 बच्चे मेरे उस जमाने में जाहिर लोग इतने बच्चे पैदा करते खराब हो होने की, क्योंकि हमारे जो छोटे थे उस वक्त 8 घर में होता था, लेकिन उस वक्त हमारे को बहुत 10-15 के करते थे बच्चे। उसने बताया कि 12 बच्चियाँ मेरी उस संस्था यानी पैदा पैदे बहुत कम वक्त में 12 बच्चियाँ मेरी पैदा हुई और सब सबको मैंने ऐसी जिंदा दरबोल कर दिया। जब मेरा 13वां बच्चा पैदा हुआ, लोगों की बच्ची थी, तो इतफाक क्या हुआ कि उसको मेरी बीवी ने मतलब बहुत उसको यानी छुपा के मतलब हिम्मत करके उसने अपने खानदान के घर यानी अपनी फैमिली के घर उसने भिजवा दिया और मुझे ऐसे दूर से कहा कि वो भी हमारे लिए। तो कुछ ऐसा गुजर चुका है 10-12 साल से बात की, दस बारह साल गुजरने के बाद मैं किसी सफर पे गया और जब मैं सफर से मेरी वापसी थी मैं आया, मैंने देखा कि चाची मेरे दस्तरखान पे बैठी हुई मेरे घर में ये 10-12 साल की बच्ची है। तो मैंने जब इसको देखा तो मैं हैरान हो गया, क्योंकि शबाहत इसकी मुशावरत मेरे दूसरे बच्चों वाली फैमिली जैसे थी। तो मैंने देखा कि ये बिल्कुल हमारी फैमिली हमारे मालूम की तो मालूम हुआ मेरा कि ये मेरा अपना ही बच्चा था और उसको इस तरह से भेजा गया था। तो मैंने इस लड़की के हाथ से पकड़ इसको खींच के ले गया किसी घूमते के घर, बहुत तशद और जुर्माना तरीके से खींच के लिया और बच्ची बहुत रोने लगी। उसने कहा कि बाबा मुझे इसको पता था जाए मुझे पता ना कर दे, मैं लोग मुझे मेरे बाप मालूम ही मुझे वापस भेज दिया, मैं आपके दस्तरखान से कभी नहीं बैठूंगी। वो रो भी गए आइंदा फिर कभी नहीं आऊंगी आपके दस्तरखान से नहीं बैठूंगी, मैं कभी नहीं आऊंगी मुझे मेरी माँ सुनाते उसने सब कुछ कर दिया। कुछ वक्त के लिए आराम हुआ तो कहते जब हजरत रसूल के चेहरे पे देखा कि उनके चेहरे पे मुबारक से और क्या आंखों से आंसू के सारे मुबारक पे टपक रहे थे और अपने साथ गुनगुना रहे थे कि मन ला या रहा ला या मन ला या रहा ला या, जिसने किसी पे रहम नहीं किया खुदा की कसम उस पे रहम नहीं होगा। ये बार बार कह रहे थे और कहा फैज तुम बहुत जल्द बहुत बड़े अजाब में मुबतला होने वाले। तो ये हमारा मैं आखिरी मेरा मैसेज था मेरे खातून के लिए कि औरत हमेशा दो बार जिंदगी है दो मरहले में बहुत मजबूत होती है। एक वो दौर जवान जिसको जिंदा लड़कियों का इंसान एक मिसाल के पास जिसको जिंदा दरबोध करते हैं और एक अब किस वक्त है जो आजादी के नाम पे औरत को उसके मकाम और शराबत और मजहब से इतना पानी देना जाता है इतना खेचा और हम खुश है कि हम हजार हमें आजादी मिली है। यहाँ पे उसका शहीद मुतहरी मुतहरी के मतलब हिस्सा बताया करती हूँ कि शहीद मुतहरी फरमाते हैं कि मतलब अगर कुरियान होना तरक्की है तो मेरे ख्याल हैवान और माजा के साथ कुत्ता तो सबसे ज्यादा हो गया है। तो इसे समझे कि हैवान कुत्ता यदि औरत से आजादी से हमारी आजादी से अगर कुत्ता उड़िया है तो वह हमसे भी ज्यादा बेहतर तरक्की मांगता है। तो तरक्की मेरी बहनों आजादी से नहीं है। औरत एक की मिसाल है कि मुरवाले ऑबियस यानी मोती जो है उसके ऊपर एक आखिरी मिसाल है कि मैं खबर पर से देखती हूँ कि मोती के ऊपर जो बारिश होती है असल वही होता है अगर वो ना हो तो मोती कुछ नहीं बारिश। तो औरत का भी जो है हिजाब अगर हिजाब ना हो तो कुछ ना कुछ है। हमारा हिजाब हमारा सबसे मजबूत तरीन हथियार है। जितना हमारा हिजाब मजबूत होता जाएगा उतना ही हमारे हथियार मजबूत होते जाएगा। दुआ के साथ दुआ के हम सब को सीधे मोहम्मद कर चले और समझ की बस सलाम वालेकुम रहमतुल्लाह अलैहि वसल्लम। शरण निगाहे इश्को मस्ती में वही अव्वल वही आखिर निगाहे इश्को मस्ती में वही अव्वल वही आखिर वही कुरान वही फुरकान वही यासी वही ताहा। अब मैं दावत देती हूँ मुहतरमा शगुफ्ता ज़ैदी साहिबा को जो मिसेज सागर से तशरीफ लाई है कि वो अपने इल्म से हमें रोशनास करें। मुहतरमा शगुफ्ता ज़ैदी साहिबा सलावात अला मोहम्मद व आले मोहम्मद।
इतने प्यारे अल्फाज से रसूल कमीने के बावजूद थोड़ा बहुत इजहार करने की मैं जसारत कर रही हूँ कि बस उसकी क्या जसारत की जाए, क्या बयान किया जाए उसके लिए, जिससे परवरदिग आलम इतना महबूब रखता है, इतना महबूब रखता है कि परवरदिग आलम उसको इतने प्यारे अल्फाज से पुकारता है। तो देखिए उनकी सीरत के बारे में, उनके अखलाक के बारे में यकीनन बच्चा बच्चा वाकिफ है कि रसूल के अखलाक क्या थे, उनका किरदार क्या था, उनका दिल क्या था, कि वो रसूल है कि जब इस रसूल को बुलाया गया है मेराज पर, तो परवरदिग आलम ने इनके गुर्रा को भेजा, अजीम शान सवारी को भेजा। ये रसूल इतने अहमाम के साथ जब मेराज पर गए, और वही रसूल कि जो इतने अहमाम से सातो आसमान की सैर करने के लिए जाता है, वही रसूल जब जमीन पर वापस आता है तो वो एक उस गड्ढे पे बैठने में भी राह महसूस नहीं करता, तो जिसके ऊपर कोई पालना नहीं है। इतने शानदार एहतमाम के साथ जो आसमानों की सैर करता रहा है, वो रसूल की जिसके ऊपर खुद परवरदिगार आलम दुरूद व सलाम भेजता है, वो परवरदिगार आलम जिब्रील के जरिए से वही भेजता है जो सलाम कहलाता है, वही रसूल जब गुजरता है सड़क से, जब गुजरता है गली से, तो बच्चा भी नजर आता है सलाम करने में पहल करता हुआ नजर आता है। ये रसूल का इखलाक है, ये रसूल का किरदार है। वो किस मनसब के वजह से, क्या किरदार है उनका, क्या इखलाक है, क्या बुलंदी है कि मैं और आपको समझ ही नहीं सकते कि रसूल का मुकाम क्या है, उनकी हैसियत क्या है, उनकी अजमत क्या है। लेकिन वही रसूल देखिए किस तरीके से आगे बढ़ बढ़कर सलाम करते नजर आते हैं, सलाम में पहल करते नजर आते हैं। कोई भी सामने नजर आए सलाम रसूल पहल करेगी। क्यों? रसूल की जो सहाबत थे, रसूल के सहाबत जानते थे कि ये रसूल की आदत है कि वो जब भी मिलते थे तो सबसे पहले सलाम से पहल करते थे। तो एक मरतबा उनके चंद सहाबा जब उन्होंने रसूल को दूर से आते हुए देखा, एक मरतबा एक पिलर के पीछे छुप गए, कहा कि रसूल की आदत है हमेशा सलाम में पहल करते हैं, और सलाम में पहल करने का कितना सवाब भी है, हम सब जानते हैं कि सलाम करना तो सुनना था लेकिन जवाब देना वाजिब है, लेकिन जो सलाम करता है उसको 99% सवाब मिल जाता है, 1% बेचारे जवाब देने वाले को मिलता है। तो रसूल भी ये जानते थे, जैसे ही रसूल खुदा आगे बढ़ते थे तो सबसे पहले रसूल सलाम में पहल किया करते थे। तो एक मरतबा तो जब सहाबा ने देखा उस पिलर के पीछे छुप गया कि रसूल आए तो सलाम आज हम पहले करेंगे, लेकिन रसूल ने दूर ही से देखा, वो रसूल ही क्या जो दीवारों के पीछे ना देख सके, वो रसूल ही क्या जो आठ से ना देख सके, रसूल जब उस पिलर के पास पहुंचे दूर ही से सलाम कर दिया। अब वो तमाम सहाबा निकल कर आए, कहा या रसूल अल्लाह हम चाहते थे कि आज ये सवाब हम हासिल करें, तो कहा कि बस इस फजीलत को मैं हासिल करना चाहता था। तो देखिए कि रसूल इस मनसब के रसूल थे कि सातों आसमानों की सैर करने वाले खुदा मंदिर आलम के महबूब तरीन बंदे, लेकिन उसके बावजूद किस तरीके से गरीबों में फकीरों में बैठा करते थे, किस तरीके से उससे गुफ्तगू किया करते थे कि वो रसूल थे जो आसमानों में जा रहे हैं सैर करने, अगर उनको कोई गरीब बुलाता है, कोई फकीर भी बुलाता है, कोई गुलाम भी बुलाता है, तो उसके दस्तरखान पर रसूल उसी तरीके से बैठे हुए नजर आते हैं, उसी तरीके से गुफ्तगू करते हुए नजर आते हैं, उसी तरीके से रसूल का अंदाजे गुफ्तगू है। यानी जब रसूल किसी महफिल में जाया करते थे तो किसी महफिल में जब मौजूद होते थे, जहां जितने लोग मौजूद होते थे वो सारे लोग उसी रसूल इस अंदाज से गुफ्तगू करते थे, इस अंदाज से बात किया करते थे कि हर शख्स ये समझता था कि रसूल सबसे ज्यादा उसी से मोहब्बत करते थे, सबसे ज्यादा उसी को चाहते थे, उनका अंदाजे गुफ्तगू हर एक के साथ ऐसा होता था। यानी ऐसा नहीं कि कुछ मखसूस लोग थे कि जिनके साथ रसूल का अंदाजे गुफ्तगू कुछ और होता था और दूसरों के साथ कुछ और होता था, नहीं, रवंदगी मोहब्बत हर तरह का जज्बा सबके लिए मौजूद होता था। और ये रसूल किस तरीके से मोहब्बत करते थे अपनी उम्मत के साथ कि परवरदिगार आलम ने कहता है सूरह आले इमरान में कि हमने तुम्हें से तुम्हारा ही रसूल तुम्हारे दरमियान भेज दिया, जिसकी हालत ये है कि इस पर बहुत शाख है कि तुम्हारे ऊपर कोई मुसीबत आए, इस पर बहुत शाख है कि तुम किसी मुसीबत में मुब्तला हो जाओ, और ये तुम्हारी बहबूदी के लिए हरीस है, हरीस है यानी लालच रखता है तुम्हारी बहबूदी के लिए। अल्लाह अकबर, क्या अजीम रसूल असली बनाया हो कि परवरदिगार आलम कहता है कि हरीस है तुम्हारी बहबूदी के लिए, यानी ये तमा रखता है ज्यादा से ज्यादा तुम्हारी बहबूदी के लिए। तो फिर देखिए कि किस तरह अजीम शान नेमत है जो परवरदिगार आलम ने मुझको और आपको अता की है। तो खुदा करे हम इस नेमत से भरपूर फायदा उठा सके, उनकी सीरत से हम भरपूर फायदा उठा सके। तो देखिए ये रसूल में कि जिनकी जिंदगी गुजर रही है परवरदिगार आलम के अहकाम पर अमल करते हुए, खुदा की रजा को हासिल करना उनकी जिंदगी का टारगेट था, रसूल की जिंदगी का असल मकसद क्या था, کی طرف دیکھا کرو اور ان سے عزت سے پیش آیا کرو. تو بس رسول نے اس چیز کو اپنی گرہ میں باندھا. اس طریقے سے کہ جو صاحبان ایمان تھے وہ چاہے غربت کی کسی بھی ڈگری پر ہوں, رسول ہمیشہ اسے عزت کے ساتھ پیش آیا کرتے تھے. رسول کبھی بھی اسٹیٹس کے مطابق کسی سے بات نہیں کرتے تھے کہ اگر کوئی مالدار آ گیا تو اس کی عزت و تکلیف کر رہے ہیں, اگر کوئی غریب آ گیا, کوئی غلام آ گیا تو اس سے گفتگو کسی اور طرح ہوگی. جو ہمارا عرب کا طریقہ ہے کہ اگر کوئی مالدار آ جاتا ہے تو ذاتی گفتگو کچھ اور ہو جاتا ہے, اگر کوئی غریب آ جاتا ہے تو ذاتی گفتگو کچھ اور ہو جاتا ہے. لیکن رسول بتاتے ہیں کہ نہیں, حقیقی مومن وہی ہوتا ہے کہ جس کا انداز گفتگو ہر ایک کے ساتھ سیم رہتا ہے, چاہے وہ مالدار ہو چاہے وہ غریب ہو. اگر وہ صاحب ایمان ہو, اگر وہ صاحب ایمان ہے تو تمہارا انداز گفتگو اس کے ساتھ سیم ہونا چاہیے, اس میں کوئی ڈفرینس نہیں ہونا چاہیے. اب دیکھیے کہ یہی رسول ایک مسجد اور مسجد نبوی ہے, درس ہو رہا ہے, تمام لوگ بیٹھے ہوئے ہیں, جناب بلال بھی وہاں موجود ہیں. جناب بلال سب اچھی طرح واقف ہیں, ایک حبشی بلال تھے, سیاہ رنگ کی شین کو پڑھ نہیں پاتے تھے, شین کو ہمیشہ سین پڑھا کرتے تھے. لیکن خدا کے رسول کو کتنے محبوب تھے, کیوں محبوب تھے؟ پتہ اس لیے کہ ان کے اندر, ابھی آپ نے اخلاص کا سنا کہ اخلاص کی کیا حقیقت ہے, اخلاص کی بنا پر. تو جب رسول بیٹھے ہوئے تھے, ایک عرب مالدار آتا ہے اور وہ آنے کے بعد جب وہ دیکھتا ہے چاروں طرف رسول اسی طرح سے بیٹھا کرتے تھے ایک سرکل بنا کر, اس نے دیکھا کہ کوئی جگہ نہیں ہے بیٹھنے کی, صرف ایک جگہ ہے کہ جو جناب بلال کے پاس ہے. اب وہ بیٹھا جناب بلال کے پاس, اور کس طرح سے بیٹھا, اپنے دامن کو بچا کر بیٹھا, اپنے لباس کو سمیٹ کر بیٹھا کہ کہیں اس کا لباس درد نہ ہو جائے جناب بلال سے. رسول کی نگاہ پڑی, دیکھیے وہ رسول جو رحمت اللہ علیہ ہیں, وہ رسول کے جن کی زمین پر کبھی شکر نہیں آتی. اب تو یہ عمل رسول نے دیکھا, ایک مرتبہ رسول کی زمین پر شکر آتی, شکر معلوم ہو گئی. اور ایک مرتبہ کہا کہ اشرف تو کیا سمجھتا ہے کہ اگر تیرا لباس بلال کے لباس سے مس ہو جاتا تو کیا تیری دولت بلال کو مل جاتی یا بلال کی غربت تجھ کو لگ جاتی؟ اب اشرف اپنے صبر پر شرمندہ ہو گیا اور کہتا ہے کہ یا رسول اللہ, میں اپنے صبر کی معافی چاہتا ہوں اور اس کا عوض یہ چاہتا ہوں کہ اپنی آدھی دولت میں بلال کو دے دوں. بس بلال فوراً کھڑے ہوئے, کہا یا رسول اللہ, اس نے کہی اپنی دولت اپنے پاس رکھتے, اس لیے کہ مجھے ایسی دولت نہیں چاہیے. میرے پاس تو کوئی دولت موجود ہے جو یہ جانتا ہی نہیں ہے, میرے پاس تو یہ دولت موجود ہے کہ مجھے خدا بھی محبوب رکھتا ہے, خدا کا حبیب بھی محبوب رکھتا ہے. محمد
بتایا کہ جہاں 360 خدا
اتنا مشکل کام ہے جہاں 360 خداؤں اور ایک خدا کو پہچانوانا کوئی آسان کام تو نہ تھا, لیکن رسول نے پہچانوایا اس تمام اپنے عمل کے ذریعے, اپنے اخلاق کے ذریعے, اپنے کردار کے ذریعے. جب اخلاق ایسا ہوگا, کردار ایسا ہوگا, تو دنیا خود بخود کھینچے گی. جس طریقے سے رسول ایک مرتبہ گزر رہے تھے بازار سے, تو ایک ضعیفہ نے دیکھا کہ گٹھا ہے اس کے ہاتھوں میں لکڑیوں کا. رسول نے اس کے ہاتھوں سے یہ کہا کہ میں آپ کے گھر تک پہنچاتا ہوں. رسول نے گھر تک پہنچایا. جب رسول واپس پلٹنے لگے تو ایک مرتبہ وہ ضعیفہ کہتی ہے کہ اے میرے بیٹا, تم نے میرے ساتھ کیونکہ نیکی کی ہے تو میں بھی تمہارے ساتھ نیکی کرنا چاہتی ہوں. تو کہا کہ کیا نیکی؟ تو کہا بس میں تمہیں ایک نصیحت کرنا چاہتی ہوں. تو کہا کہ کیا؟ کہا کہ سنو, آج کل یہاں پر ایک محمد نامی شخص آیا ہوا ہے, محمد نامی ایک نوجوان آیا ہوا ہے, بس میں تمہیں نصیحت یہ کرتی ہوں تم اس سے بچتا رہنا. تم اس سے بچتا رہنا. کہا کیوں؟ کہا اس لیے کہ سنتی ہوں کہ جو بھی اس سے ملتا ہے, جو بھی اس سے مل لیتا ہے تو اس کے اوپر بنانے کو کیسا اثر کرتا ہے, کیسا جادو کرتا ہے کہ باپ بیٹے سے جدا ہو جاتا ہے, بیوی شوہر کو چھوڑ دیتی ہے اور سب اس کی بڈھی ہو جاتی ہے, اس کے فرما بردار ہو جاتے ہیں, نہ جانے وہ کیسا جادو کر دیتا ہے. رسول نے سر کو جھکایا, مسکرایا, کہا آپ کی نصیحت سراہنا ہے لیکن افسوس یہ ہے کہ میں آپ کی بات پر عمل نہیں کر سکتا. کہا کہ کیوں؟ کہا اس لیے کہ وہ محبت خود میں ہی ہوں. تو ایک مرتبہ وہ ضعیفہ کہتی ہے, حیران ہوتی ہے, کہتی ہے کہ اچھا تو بھی وہ محمد ہو جس کے لیے مکے میں اتنا کچھ مشہور ہے. تو کہتی ہے کہ یہ بتاؤ تم نے جو یہ عمل کیا ہے, یہ عمل تم نے کیسے کیا, خود کیا ہے یا پھر تمہارا خدا کا ہی حکم ہے, تمہارا دین کا ہی حکم ہے؟ کہا کہ میں نے خود نہیں کیا, یہ میرے خدا کا حکم ہے, یہ میرے دین کا حکم ہے, یہ میرا اسلام مجھے سکھاتا ہے. بس وہ ضعیفہ کہتی ہے کہ جس کا دین اتنا پاک پاکیزہ ہو, جس کا دین اتنا اچھی باتیں سکھانے والا ہو, یقیناً وہ دین اس قابل ہے کہ اس کو قبول کر لیا جائے. بس مومنا کے امیدن کہ ہم تو آج جشن منا رہے ہیں رسول کی ولادت کا, ہم تو اس کا خوبصورت آج کا یہ جلسہ خوبصورت یہ محفل ہوئی. خدا کرے کہ اس کا کچھ ہماری ذات کے اوپر کیا گیا, اس لیے کہ وہ عمل بیکار ہو جاتا ہے کہ جس کا کوئی اثر نہ ہو. جس طرح آزاداری اگر ہمارے اوپر اثر انداز نہ ہو تو اس آزاداری کا کوئی فائدہ نہیں, ہمیں لالچ کا کوئی فائدہ نہیں. اسی طرح اس پروگرام کا اگر ہمارے اوپر کوئی اثر نہ ہو تو پھر یقیناً کی ساری محنت رائے گا چلی جائے گی, سب کچھ بیکار ہو جائے گا. تو اگر سیرت رسول میرے اوپر اثر انداز نہیں ہو رہی تو یقین جاتی ہے کہ آج تک ہم نے رسول کو پہچانا ہی نہیں. اگر کردار رسول ہم کو متاثر نہیں کر رہا تو یقین جاتی ہے کہ ہم نے رسول کی اہمیت کو سمجھا ہی نہیں, ان کی عظمت کو جانا ہی نہیں. بالکل اسی طریقے سے کہ دیکھیے رسول کا کام تو لوگوں تک پیغام پہنچانا ہے, رسول کا کام پروردگار عالم نے رسول کو بشیرہ و نذیرہ بنایا ہے, رسول کو چراغ نور بنایا ہے, روشن چراغ بنایا ہے. چراغ کا کام روشنی دکھانا ہوتا ہے, روشن کرنا ہوتا ہے. اب اگر ہمارا کردار روشن نہیں ہو رہا تو اس میں خرابی کس کی ہے؟ اس میں خرابی رسول کی نہیں ہے بلکہ خرابی ہماری ہے. جس طرح سورج چمکتا ہے اور جب وہ شیشے میں پڑتا ہے تو ریفلیکشن ہوتا ہے, تو اسی طریقے سے اگر ہمارا کردار ایسا ہوگا تو یقیناً ریفلیکشن ہوگا. اگر ہم اپنے آپ کو کوشش کریں گے اس راستے میں چلانے کی تو رسول کی روشنی ہماری ذات میں پڑ کر ریفلیکٹ ہوگی اور ہماری ذات کے اندر بھی وہی خصوصیات پیدا ہوگی جو ہمارے رسول کی خصوصیات ہیں. تو بس اب وقت کیونکہ تمام ہو گیا, یہ وقت تمام ہوا, مزہ ابھی باقی ہے. سفینہ چاہیے اس پہلے میں کراؤ کے لیے. بس آتے ہوئے میں یہ التماس کروں گی کہ پروردگار عالم ہم سب کی صحیح طرح عبادت کو قبول کر لے اور پروردگار عالم ہم سب کو سیرت محمد و آل محمد پہ چلنے کی توفیق عطا کر, اور پروردگار ہم کو اس قابل بنا دے کہ تو بھی ہم سے راضی ہو جا اور ہمارے رسول بھی ہم سے راضی ہو جائے. بس
جزاک اللہ بالخیر. بشیر کہیے, نذیر کہیے, انہیں سراج منیر کہیے, جو سر مسر ہے کلام ربی وہ میرے آقا کی زندگی ہے. بے شک رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی حیات مبارکہ ہمارے لیے بہترین نمونۂ عمل ہے. اب میں دعوت دیتی ہوں محترمہ ثریا نقوی صاحبہ کو کہ وہ یہاں تشریف لائیں اور اپنا نعتیہ کلام پیش کریں.
میں پھر سجا
لوگوں